الصلاة على أهلها. مكرم رئيس جامعة مولانا غلام محمد صاحب ثانوي، جامعہ کے مؤخر مبجل اساتذہ کرام، مہمانان مکرم اور طلبہ عزیز، اللہ رب العزت کا بہت بڑا شکر اور احسان ہے کہ اس نے ہم سب کو ان جامعات کے ساتھ، دینی تعلیم کے ساتھ، اسلامی علوم کی ترویج کے ساتھ اور اس چار دیواری کے ساتھ وابستہ کر رکھا ہے. یہ اس کا بہت بڑا کرم اور احسان. آپ نے اس جامعہ کے تحت اس سال کا پورا وقت یہاں عافیت کے ساتھ گزارا اور اس سال کے نصاب کو مکمل کیا، اور جو خارجی نشاطات ہیں، جو معروضی مطالعہ ہے، جو آبجیکٹو اسٹڈی، وہ الحمدللہ آپ نے جامعہ کے اس سال بھر کے قیام میں کیا، اور سبجیکٹو اسٹڈی کے ساتھ ساتھ آبجیکٹو اسٹڈی، جیسا کہ ابھی جو آپ کے استاد محترم اسٹیٹ سیکرٹری کی حیثیت سے اناؤنسمنٹ کر رہے تھے، انہوں نے کہا کہ ہمارے سبجیکٹو مطالعے پر کوئی اثر نہیں پڑتا ہماری آبجیکٹو اسٹڈیز کا. ہمارا موضوعی مطالعہ اور اس کی تیاری کے جاری رکھنے میں معروضی مطالعے کو ہم قطعاً خارج نہیں سمجھتے، اور اس کی بیین دلیل یہ دو دن سے جو مسابقے کی شکل میں آپ کا مظاہرہ مختلف نشستوں میں چلتا رہا، اور اس میں طلباء نے زبردست کامیابی حاصل کی، جیسا کہ حکم حضرات کے فیصلے سے ظاہر ہے، اور اس پر آپ کو گراں قدر انعامات سے انشاءاللہ نوازا جائے گا، جو آپ کی قدردانی اور حوصلہ افزائی کے لیے ہوگا. اور میں جہاں تک سمجھتا ہوں کہ جو لوگ اس میں اچھے نمبرات سے کامیاب ہوئے، وہ اپنی درسی صلاحیت اور درسی مصروفیت تکرار اور مطالعے میں بھی اپنے کلاس میں اچھی ہی پوزیشن میں ہوتے ہیں. وہ دونوں مصروفیات کو تھوڑی سی محنت بیداری جد و جہد سے نبھا لیتے ہیں اور ایک اچھی صلاحیت کے مالک ہو جاتے ہیں, تفہیم کا ملکہ ان میں پیدا ہو جاتا ہے, وہ اچھے مقرر, اچھے خطیب, اچھے مقالہ نگار, عشا پرداز, عربی, اردو, انگریزی اور اپنی علاقائی زبانوں میں بھی اسلام کی ترجمانی اور تفہیم کرنے کی صلاحیت پیدا کر لیتے ہیں. اور یہ صلاحیت اسی چار دیواری میں رہ کر کر لی جاتی ہے, پھر باہر نکل کر اس کا فائدہ اس افادے کی شکل میں نظر آتا ہے جو افادہ آپ کے ذریعے سے امت کو کیا جاتا ہے. میں آپ کی ان نشاطات پر, ان مسابقات پر, انادی اور لجنا اور اصلاح الکلام کی سرگرمیوں پر آپ سب کو دل کی گہرائی سے مبارکباد پیش کرتا ہوں, اور کامیاب ہونے والے طلباء کو اور جو انعام کے مستحق ہوئے ہیں ان طلباء کو مبارکباد پیش کرتا ہوں. یہ صلاحیتیں قدرت نے آپ میں ودیعت کر رکھی ہیں, آپ کے اساتذہ کرام انہی چنگاریوں میں راک کو ہٹا کر اس کو اجاگر کر دیں. صلاحیت, استعداد, اس کی تخلیق کسی کے بس میں نہیں ہے. لہجوں کی تخلیق کسی کے بس میں نہیں ہے. اللہ ہی آوازیں عطا فرماتے ہیں, اللہ ہی صلاحیت پیدا فرماتے ہیں. اساتذہ اس غفلت کو ہٹاتے ہیں جو غفلت اس کو نہیں پہچاننے دے رہی ہے کہ آپ میں قدرت نے کیا ودیعت کر رکھا. جب جبرائیل علیہ الصلوۃ والسلام نے اقرا فرمایا آپ سے, آپ نے اس کے جواب میں مانا بقاری فرمایا. جبرائیل اس بات کو سمجھ گئے کہ آپ فروتنی, عاجزی, تواضع, ابدیت کے اس مقام پر ہیں کہ اس کا ادراک نہیں کر پا رہے ہیں کہ قدرت نے مجھے کس لیے پیدا کیا اور کیا کیا کمالات مجھ میں رکھ رکھے ہیں. سارے انبیاء میں جتنے کمالات تھے ان سب کا مجموعہ آپ میں اللہ نے ودیعت کر رکھا, ایک دو کمال نہیں, سارے کمال. اس نے یوسف دم عیسیٰ یہ بہزاد آئے مچھے خوبہ ہما دار تو تنہا دار. یہ سارے انبیاء علیہ الصلوۃ والسلام 124,000 کی تعداد جو صحاح میں تو نہیں ہے لیکن مسند احمد کی ایک روایت میں یہ تعداد ہے جس سے تبلیغ والے بہت فائدہ اٹھا. لیکن روایت ہے, چاہے وہ بہت زیادہ قوی نہ ہو, 12,000 کی بھی ایک روایت ہے. لیکن بہرحال جتنی بڑی بھی تعداد ہو, اس تعداد میں جتنے بھی کمالات لیسا علی اللہ بمستنکر ان یجمع العالم فی واحد, اللہ کے لیے کوئی دشوار نہیں ہے کہ پوری دنیا کے کمالات ایک شخصیت میں جمع فرما دی. اللہ نے ان سارے کمالات کو جناب نبی کریم صلی اللہ علیہ وسلم میں جمع فرما رکھا تھا, لیکن آپ ابدیت کے اس مقام پر تھے کہ اپنے آپ کو یہ سمجھ ہی نہیں رہے تھے کہ میں اتنا بھاری بھرکم کلام, جبکہ میں نے کسی استاد کے سامنے زانو تلمز بھی طے نہیں کیے, مجھے کہا جا رہا ہے کہ تم پڑھو, میں کیسے پڑھوں؟ حضور اس کو امر تکلیف ہی سمجھی کہ مجھے مکلف کیا جا رہا ہے کہ میں پڑھوں, تو میں کیسے پڑھوں؟ میں نے تو کوئی علم حصولی اور علم قصری حاصل نہیں کیا, میں کیسے پڑھوں؟ جبرائیل یہ کہنا چاہ رہے تھے کہ یہ امر تکلیفی نہیں ہے بلکہ امر تلقینی, میں کہتا جاؤں آپ اس کو دہراتے جائیں, آپ خود سے پڑھیں, یہ میں نہیں کہہ رہا. حضور یہ سمجھے کہ امر تکلیفی ہے, مجھے کہا جا رہا ہے تم پڑھو, میں کیسے پڑھوں؟ میرے پاس علم حصولی علم تحصیلی نہیں. جبرائیل یہ کہنا چاہ رہے تھے کہ امرت تلقینی ہے, میں جیسے کہلاتا جاؤں ویسے آپ کہتے رہے. یہ بچہ مکتب میں پہنچتا ہے تو وہ تو کچھ پڑھا ہوا نہیں, استاد کہتا کہو الف, تو وہ کہتا الف, حالانکہ وہ پہلے نہیں جانتا تھا کہ الف با تا کیا ہے, لیکن وہ استاد یہ کہہ رہا ہے میں جیسے کہتا جاؤں ویسے آپ کہتے جائیں, اس میں تو کوئی دشواری نہیں ہے. ہم کہیں الف آپ کا ہو جائے. کوئی گاؤں میں کوئی خان صاحب آ گئے تھے, ان خان صاحب سے کاف ادا نہیں ہوتا تھا, وہ کاف کو ٹاپ کہتے, اور ان کو اس کا احساس تھا کہ میری زبان سے کاف ادا نہیں ہوتا, میں ٹاپ کہتا ہوں. اب اگر یہ بچے ٹاپ کہیں گے تو گاؤں والے مجھے کیا کہیں گے کہ یہ کہاں کا استاد آ گیا جس گرو سے تحجی بھی نہیں آتے, بچے ٹاپ بول رہے ہیں. تو انہیں یہ احساس تھا کہ مجھ سے کاف ادا نہیں ہوتا, میں ٹاپ بولتا ہوں. تو وہ بچے کو کہلاتے تھے, کہتے تھے دیکھو بیٹے میں کہوں ٹاپ, تم مت کہو ٹاپ, کہو ٹاپ. تو ظاہر ہے دلوں نے کاف سنا ہی نہیں, تو بچے کہتے ٹاپ کاف نہیں, میں کہوں ٹاپ, تم مت کہو ٹاپ, کہو ٹاپ. دن بھر درسگاہ میں ٹاپ کا اودھم رہتا اور وہ جھنجلا جاتے, اور یہ کہنا چاہتے تھے کہ میں کہوں میری بات مت سنو, تم تو کاف کہو. تو کاف تو وہ جب کہیں گے کم از کم ایک آدھ دفعہ تو آپ کاف کہتے ہیں, آپ تو ہر وقت ٹاپ کہتے ہیں. میں کہوں ٹاپ, تم مت کہو ٹاپ, کہو ٹاپ. سارے بچے کہتے ٹاپ. تو امرت تلقینی تھا, وہ امرت تکلیفی. جبرائیل علیہ الصلوۃ والسلام اس کو سمجھ گئے کہ آپ مقام ابدیت میں سے کیسے ان کو ہم عروج پر لا کر ان کا مقام دکھائیں. تو جبرائیل نے کوئی علم آپ کے اندر ڈالا اور دیا نہیں, جبرائیل کیا دیں جو اللہ نے آپ صلی اللہ علیہ وسلم. جبرائیل نے توجہ دے کر آپ کو یہ ادراک کرا دیا کہ آپ کس مقام. جب تین مرتبہ کے اس مضبوط معانقے سے جو توجہ جبرائیل علیہ الصلوۃ والسلام نے حضور کو دے کر گویا آئینہ دکھلا دیا کہ تم کیسے کہہ رہے, دیکھو تمہارا مقام تو یہ ہے, تو حضور صلی اللہ علیہ وسلم پھر تو وہ پانچوں آیتیں تو پڑھی ہی اقرا تھی, وہ پانچوں تو پڑھی ہی, اور عجیب بات ہے اتنی برائیاں پھیلی ہوئی تھیں, اتنی برائیاں پھیلی ہوئی تھی, کفر پھیلا ہوا, شرک پھیلا ہوا, ظلم پھیلا ہوا, ہر قسم بدعملی پھیلی ہوئی, پورا معاشرہ سیاہ پڑا تھا, ساری دنیا انتظار کر رہی تھی کہ آخری پیغمبر آنے والا ہے, وہ ہمیں شرک کی دلدل سے نکالے گا, کفر کی دلدل سے نکالے گا, ظلم کی دلدل سے نکالے گا, جہالت کی دلدل سے نکالے گا. کتنی دلدلیں تھیں, کتنی خرابیاں تھیں, لوگ انتظار کر رہے تھے کہ سب سے پہلی وحی اگر آئے گی تو توحید کی وحی آنا چاہیے, لا الہ الا اللہ آنا چاہیے, شرک کی نفی کی وحی آنی چاہیے, ظلم کی نفی کی وحی آنی چاہیے, شراب کے خلاف وحی آنی چاہیے, جوئے کے خلاف وحی آنی چاہیے, زنا کے خلاف وحی آنی چاہیے. سب انتظار کر رہے تھے کہ وحی آئے گی, سب سے بڑا انتظار تو یہ تھا کہ توحید کی وحی آئے گی, شرک اور کفر کے خلاف وحی آئے گی, اس لیے کہ وہی پہلا ہوا تھا 360 بت رکھے ہوئے. لیکن عجیب بات ہے, دنیا حیرت میں رہ گئی کہ سب سے پہلی وحی آئی تو وہ اقرا ہے, علم کی وحی ہے, توحید کی نہیں ہے, شرک کی نفی کی, ظلم کی نفی کی, سماج سدھار کی, بیواہوں یتیموں کی دستگیری کی وحی نہیں آئی, وحی آئی تو علم کی وحی آئی, اقرا. وہ تو کروڑوں مسئلے ایسے تھے قدرت کی کہ قرآن مجید کی ترتیب توحیدی ہے, ورنہ ہمارا دل تو یہ چاہ رہا تھا کہ حضور صلی اللہ علیہ وسلم نے جو قرآن مجید اپنی ہی حیات میں لکھوایا اور مرتب کیا تو ترتیب نزولی رکھتے, اور سب سے پہلی آیت قرآن مجید کھولتے ہی بجائے سورہ فاتحہ کے اقرا باسم ربک الذی نکلتی, تو ہم پوری دنیا کو دکھاتے کہ دیکھو ہمارے قرآن کا سب سے پہلا صفحہ, سب سے پہلی سورت, سب سے پہلی آیت علم سے متعلق ہے. اگر امت محمدیہ علمی امت نہیں ہوگی تو کون سی. لیکن نزولی ترتیب پر قرآن مرتب نہیں کیا, قرآن کی ترتیب توحیدی ہے. جناب نبی کریم صلی اللہ علیہ وسلم کو من جانب اللہ جس ترتیب پر قرآن مجید کو لکھوانا کا حکم ملا, پہلے کون سی صورت ہو, پھر کون سی صورت ہو, پھر صورتوں میں بھی کون سی آیت پہلے ہو, کون سی آیت بعد میں ہو, بعضی آیتیں بالکل لاسٹلی آخر میں نازل ہوئی, بالکل آخر, اور وہ ہیں قرآن مجید کے چوتھے پانچویں پارے میں. بعضی آیتیں جو بالکل فسٹ وحی وہ تیس میں پارے ہیں, آخری پارے میں. اللہ کی اس میں بڑی گہری مصلحتیں تھیں کہ قرآن مجید آج مستشرقین کہہ رہے ہیں کہ تم اپنے قرآن کو نزولی ترتیب پر مرتب کر لو, سازش چھپی ہوئی ہے, قرآن کا حلیہ ہی بگڑ جائے گا اگر نزولی ترتیب پر پورے قرآن کو لایا جائے کہ پہلے دن کون سی وحی آئی وہ پہلے لکھی ہو, دوسرے دن کون سی آئی وہ دو بار بعد میں لکھی ہو, تیسرے دن اس طرح وہ کہتے ہیں لکھ لو تاکہ تم کہہ سکو کہ جس طرح حضور پہ نازل ہوا جیسا ویسے ویسا لکھا ہو. نہیں, اس کو نزولی ترتیب پر مرتب نہیں کیا گیا بلکہ توقیفی ترتیب پر مرتب کیا گیا ہے. اسی لیے شروع میں سورہ فاتحہ ہے, پھر سورہ بقرہ ہے, پھر آگے کی صورتیں ہیں,
تو جو ترتیب ہے وناق تک کی وہ توقیفی ترتیب ہے، صحابہ نے اسی ترتیب پر یاد کیا، اور آج 1400 سال سے قرآن مجید ہر ممبر اور محراب سے اسی ترتیب پر پڑھا جا رہا ہے۔ اگر ان بے وقوفوں کے کہنے میں آ کر مسلمان نزولی ترتیب پہ جمع کر دیں گے تو سارا 1400 سال کا جو ایک تعامل چلا آ رہا ہے، اور پھر مفسرین نے ربط آیات میں، ربط سور میں جن استعدادوں کو صرف کیا ہے وہ سارا ذخیرہ ہی بیکار ہو جائے۔ وہ یہی چاہتے ہیں کہ ان کے ہاتھ سے یہ سب نکل جائے، یہ سب نکل جائے، وہ یہی چاہتے ہیں۔ مسلمان کبھی ایسے دشمنوں کے مشورے پر عمل نہیں کرے کہ ہم اس پورے عرصے کے تعامل کو چھوڑ کر اور اس توقیف کو چھوڑ کر حضور کی ترتیب کو چھوڑ، اس میں بڑی مسئلہ ہے، بڑی مسئلہ۔ اور عجیب بات ہے کہ ربط آیات اور ربط سور پر سب سے اعلی تفسیر گجراتی، گجرات والوں کو بتا رہی، تفسیر الرحمن و تفسیر المنان، ایک تفسیر ہے تفسیر معانی۔ گجرات والے تو بھائی اتنا کرتے ہیں کہ ان کے مزار پہ وہ عرس کرتے ہیں، ان کی سوانح بھی ایک لکھنؤ والے نے لکھی۔ وہ ربط آیات پر، یعنی ایک صوفی آدمی ہونے کے باوجود انہوں نے جو آیات کا ربط، سور کا ربط، کیا تعلق ہے، کیا تعلق، کیا تعلق، اوپر برائی چل رہی ہے سود وغیرہ کی، اور ایک دم قرآن کہہ رہا ہے یہ خلون کا آنی لاہل، ارے وہی کیا ربط ہے، کہاں سود ناجائز حرام آمدنی، اور کہاں ایک دم یہ سلون کا آنی لاہل، کیا ربط ہے۔ یہ چاند کیوں گھٹتا بڑھتا ہے، پہلی تاریخ کو بالکل ایسا لگتا ہے جیسے کٹا ہوا ناخون یا ٹوٹی ہوئی چوڑی، اور پھر وہ بڑھتے 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 پورا ہو جاتا ہے۔ آپ سے پوچھتے ہیں کہ کیوں بڑھتا ہے، کیوں یہ پہلے روز وہ بالکل ایسا ہوتا ہے کہ وہ علامہ اقبال کا چرخ نے پالی چرائی ہے عروج سے شام کی، دیکھیے تشبیہ، شاعر کی تشبیہ دیکھیے، بالی ایسی ہوتی ہے کہ نہیں جیسے پہلی تاریخ کا چاند ایسا ہے نہیں، تو وہ کہہ رہے ہیں کہ یہ چاند نہیں ہے، آسمان نے رات کی دلہن کے کان کی بالی چرائی ہے، چاند نہیں، چرخ نے، چرخ کہتے ہیں آسمان، چرخ نے بالی چرائی ہے عروج سے شام کی۔ تشبیہات لوگ کہیں تو صحابہ نے پوچھا یہ روشنی کیوں بڑھ جاتی، قرآن فلسفے کی کتاب نہیں، نہ فلکیات کی کتاب، یہ بات الگ ہے کہ ارضیات فلکیات اور نجوم شمس و قمر کے سلسلے میں اگر کوئی بات قرآن نے اپنے استدلال میں اپنی دلیل کو ثابت کرنے کے لیے، اپنے دعوے کے اس بات کے لیے اگر ان کا کہیں تذکرہ کر بھی دیا ہے تو وہ ایسا ہے کہ آج کی تمام تحقیقات کے بعد وہی تحقیق ہے جو قرآن نے اشارتاً ذکر کیا، یہ بات الگ ہے، لیکن وہ فلسفے کی کتاب نہیں۔ قرآن نے فلکیات اور اس کا جواب نہیں دیا کہ ہیلولت ختم ہوتی ہے تو روشنی بڑھتی ہے، اور ہیلولت جتنی زیادہ رہتی ہے اتنی روشنی چاند میں کم رہتی ہے، یہ فلسفہ قرآن نے ذکر نہیں کیا کہ روشنی کیوں بڑھتی ہے۔ کیا قرآن نے کہا کہ یہ سوال کیا کر رہے ہیں، یہ سوال کرنے کا ہے کہ یہ سلون کا نہیں لا الا، सवाल तो ये करो कि हम इससे क्या फायदा उठा, चांद जब निकले तो क्या फायदा उठा, ये सवाल करना चाहिए। ये क्या सवाल है कि साहब रोशनी क्यों बढ़ती घटती है, ये बहुत से चांद क्यों है, ये कितना मोटा है, कितना है, कितना है, फिर पूरा हो जाता है, तो ये बहुत से चांद क्यों है, एक पहली तारीख का चांद है, एक दूसरी तारीख का चांद है, यूं 28 तारीख तक 28 चांद, उनकी 28 पोजिशन है। इसका सवाल था, हटाया उस सवाल। कुरान की एक आदत ये भी है कि अगर एक सवाल ऐसा हो जो आपके लिए मुफीद नहीं है तो जो सवाल मुफीद है उसको कायम करके उसका जवाब कुरान देता है, सवाल नकल नहीं करता, जवाब दे देता। कुरान ने कहा ये सवाल मत कर, बल्कि ये सवाल करो कि हम इससे क्या फायदा उठाएं, तो ये सवाल मजकूर नहीं है, जवाब मजकूर है। कुल ही मवाकित लिनस वलहज, ये तो तुम्हारी जंतरी, इससे तुम ये पता चलाओ आज कौन सी तारीख, आज कौन सी तारीख, आधा चांद दिख रहा है समझ लो आज 7 तारीख, पूरा चांद हो गया समझ लो कि आज 14 तारीख। ये उसके घटने बढ़ने से आपका, अगर आपके पास जंतरी नहीं है, घड़ी नहीं है, कुछ भी नहीं है, आप गांव में रहते हैं, जंगल में रहते हैं, तब भी चांद की मेकदारों से आप अंदाजा लगाएंगे कि ये तीसरा है, चौथा है, पांचवा है, ये चौदहवा है, तो ये इतना घट गया तो आप ये 16वा है, 17वा है, है या नहीं। इसका आगे की मजबूत से जो सूद का शुरू, उससे यह सलू रखा होता है क्या, बाद मरतबा रात इतना खफी होता है कि गहरी डुबकी लगानी पड़ती, गहरी डुबकी लगाओगे तभी तो मोती लेके आओगे, ज्यादा गहरी नहीं लगाओगे तो कछुआ मछुआ पकड़ लाओगे। गहरी डुबकी लगाओगे जभी तो मोती मोती निकलेगा। जिन्होंने गहरी डुबकी लगाई उन्होंने कहा कि कुरान का ये सूद का सूद में क्या होता, सूद लो तो बढ़ता चला जाता है, बढ़ता, आदमी खुश होता है, 100 रुपए के 225 हो गए, 225 के 150 हो गए, 150 के 225 हो गए, 225 के 200 हो गए, 200 के 225 हो गए, खुशी में फूला नहीं फिर रहा है, ये देखो कितना बढ़ता चला जा रहा है। खामा खां ने कह दिया कि सूद जो है वो घटाव पैदा करता है और सूद मत खाया करो, सूद से नुकसान होगा। कहा नुकसान हो रहा, हमारी तो दौलत बढ़ती चली जा रही, बढ़ती चली जा रही। चांद जब पहली तारीख का होता है तो बढ़ता है तो ऐसा लगता है बढ़ता चला जा रहा, बढ़ता चला जा रहा, अब तो रोशनी बढ़ती चली जाएगी, और 14 तारीख को पूरा चांद हो गया तो खुश हो गए कि ये देखो पूरा चांद हो गया, कैसी चांदनी फैल रही है, कैसी रोशनी हो रही है, खुश हो रहे थे, दूसरे दिन से चावल चावल घटना शुरू हो गया। चलो बहुत खुश हो रहे थे कि नहीं कि चांद तो अब तो 15वीं शब का हो गया, अब तो और बड़ी प्लेट हो जाएगी, बड़ी प्लेट नहीं, दूसरे दिन चावल भर काम, फिर चावल भर काम, फिर चावल, और 27 को तो बिल्कुल इतना, और 28 को गायब बोलना, गायब बोलना। अब 29 को करोड़ों आंखें लगी हुई है कि चांद दिख जाए ताकि कल ईद मना लें। अभी आखिरी जुमा पढ़ते में खुतबा दे रहे थे, हजारों कतार आंसू जा रहे थे कि हाय रमजान चला, तरावी चली, कुरान चला, तिलावत चला, सदमे में जान निकल रही है, अब महरूमी हो गई, अल्लाह हम कैसे जिएंगे, हम तो रमजान से ही जिंदा थे, कैसा रोजे का शौक जाहिर कर रहे, और 29 को चांद नहीं दिखा तो ट्रैक्टर भर के काकोसी जा रहे हैं भाई, यहाँ नहीं हुआ तो कहीं से भी लाओ, कहीं से लाओ, ताकि ये रमजान चले यहाँ से, ये तो लिपट के ही रह गया। अभी तो तुम रो रहे थे आखिरी जुमे में कि हाय तरावी की जुदाई और तिलावत की जुदाई, और ये अब ये कायद क्या हो, एक दिन का वारा नहीं है जो रह सके, अरे नहीं नजर आया तो तीसरा रख ले, नहीं पूरी दुनिया में रेडियो खोले बैठे लखनऊ में हो गया या नहीं, अरे तुम्हें भगाने की इतनी जरूरत नहीं, तुम्हारे यहाँ दिख जाए भगा लो, नहीं प्रयास कर, तुम पीछे क्यों, मालूम हुआ झूठे रो रहे थे, झूठे रो रहे, हमारे यहाँ जब जलसा होता है कि नहीं, इसका आखिरी सालाना जलसा जिसमें सनद दी जाती है, तो उसमें अलविदाई कुछ अशार है वो बड़े खतरनाक रुला देने वाले, असाफिजा भी रो रहे हैं, असलवा भी रो रहे हैं कि हाय हम मादर इल्मी से चले जाएंगे, उसकी बाहों से निकल जाएंगे, हम कहाँ से रहेंगे, हम अब कैसे जीते रहेंगे, हमें आपकी याद आ। मैंने कहा काय को चले जाओ, दारुल इस्लाम में दाखिला ले लो, काय को चले जाओ, हम बाहों से निकल जाएंगे। अरे काय को निकल जाओगे, यहाँ 50 शोबे खुले, 15 साल रहो, तुम तो जलसे के बाद असर के बाद चिड़िया नजर नहीं आएगी और तुम के आसा भी नजर नहीं आएगी, वो तुमसे ज्यादा छुट्टी के मुसफर, उनका टिकट तो अब लालू के रियायत से 3 महीने पहले ही बन जाते हैं, पहले तो 1 महीना था, 2 था, अब 3 हो गए, 3 महीने पहले टिकट बन जाता है। लालू की ये चाल है ताकि 3 महीने पैसा जमा हो तो उसका सूद खाएं और लोगों को दिखाएं कि रेलवे नफे में चल रही है। अरे नफे में तो चलेगी जब लूटोगे लोगों, 3 महीने पहले से 10 लाख आदमी का पैसा आपने जमा कर रखा है, उसका कितना सूद है आएगा। सूरत से टिकट लो, बम्बई का मिल ही नहीं रहा, कहाँ से मिलेगा, अहमदाबाद लेना पड़ेगा जब जाना है, अब अहमदाबाद से सूरत तक का किराया खाली, कहाँ से नहीं लगे अहमदाबाद से मिले, अब अहमदाबाद से सूरत तक का तो रेलवे ने खा लिया ना, तो नफे में नहीं चलेगी तो क्या नुकसान नहीं चलेगा। तो वो चांद जिसको कह रहे थे कि अब तो और बड़ा घटना शुरू होगी, ये चांद की आयत लाकर कुरान इशारा कर रहा है कि यही हाल सूद का है कि आज बढ़ रहा है, बढ़ रहा है, बढ़ रहा है, बढ़ रहा है, ये बढ़ते बढ़ते फिर एक वक्त आएगा घटे, सूद खाने वालों का यही असर होगा। अच्छे अच्छे बैंक दिवाली हो जाते, हो जाते हैं, नहीं हो जाते, ये शहर जो गिरते हैं ना, ये क्या हो रहा है, वही सूदी कारोबारी है, अभी एकदम लाखों का नफा था और फिर जो डूबे तो गए, और एक वक्त ऐसा आएगा कि दिवालिया ही निकल जाए। तो जैसे वो चांद जो बढ़ रहा था, आप खुश हो रहे थे, आपको ये मालूम नहीं कि ये घटेगा, और घटते घटते 28 के बाद नजर भी नहीं आएगा, ऐसे ही ये सूद की आमदनी रोज बरोज और हर साल व साल बढ़ती नजर आ रही है, फिर जब इसकी लानत से घटाव शुरू होगा तो तुम्हें कंगाल बना देगा, तुम्हें दिवालिया बना देगा, फिर दिवाली के करोड़ों चिराग भी तुम्हारे दिवालिये को नहीं रोक सकेंगे, उनकी रोशनी भी नहीं रोक सकेंगे। तो जो जबरदस्त मेहनतें हुई हैं कुरान मजीद पर वो मामूली नहीं है, और ये जो मेहनतें हैं इसका दौर गया आया कि नहवी तरकीब ये है और सरफी तरकीब ये है और इल्मे बलागत कुरान की आयत में ये है और बदी ये है और मान ये है और बयान ये है और ये इसमें बलागत का ये कानून पाया जा रहा है और लोग उछल रहे हैं, लेकिन वो जमाना गया। अब तो ऐसा जमाना आया है कि आप आयत कोनिया पर मेहनत करें, जो तहकीकात आ रही हैं वो कुरानी आयतें उससे इतनी करीब हैं कि उन्होंने 1400 साल पहले उसको, मैं वहां गया था कनाडा, तो म्यूजियम दिखाने के लिए मुझे ले गए, तो एक शोकेस था, एक अलमारी थी, मैं वहां खड़ा रहा, तो वो जो पाकिस्तान का एक स्कॉलर मुझे ले गया था दिखाने के लिए, वहां पढ़ता होगा किसी यूनिवर्सिटी में, तो उसने मुझे कहा कि अब आप आइए और भी कई चीजें देखनी, आप यहाँ खड़े क्यों होंगे, क्यों खड़े हैं आप यहाँ। मैंने कहा भाई मैं यहाँ इसलिए खड़ा हूँ कि कुरान मजीद की एक आयत बरसों से पढ़ते पढ़ा रहे थे लेकिन वो समझ में नहीं आती थी, यहाँ एक पत्थर ऐसा रखा हुआ है इस अलमारी में शोकेस में जो इतना काला है, इतना काला है कि कालेपन में इससे आगे कोई मिसाल नहीं दी जाती। मैं उसको देख रहा, कुरान ने कहा था गराबी बुजुर्द गरीबी असलत इंतहाई शदीद दर्जे का काला, तो हम तो दवा और इस तरह भैंस और ये मिसालें दे देते हैं कि ये काले आज पता चला कि गैरबी असद का मिसना ये पत्थर है जिसको कुरान मजीद ने गराबी भी सूद का। आज ऐसी चीजें आ रही हैं कि अगर आया के कौनिया जो इस आलम से मुताल्लिक जो हकायक हैं उन पर कुरान ने जो इशारात दिए हैं अगर उनकी तहकीक की जाए, यानी 1940 में जो तहकीक हुई कि माँ के हमल में जनीन किन किन मराहिल से गुजरता है और उसके रहम में 8 किस्म की सलवटें हैं जो बच्चे के लिए बतदरीज खुलती खुलती उस 3.5 किलो वजन के बच्चे के लिए वसत पैदा करती हैं और वो किन किन मराहिल से कितना कितना बढ़ता है, कब रूह फूकती है, कब क्या होता है, ये कुरान मजीद ने कब 1400 साल पहले कहा था। 1940 में जो तहकीक आई माँ के हमल में और रहम में जनीन के बारे में जो मराहिल साइंस से जिक्र है वो कुरान पहले ही बयान कर चुका। 1940 में जाके दुनिया को आए कितने दिन हो गए जब तहकीक थी, आज बहुत सी तहकीकात ऐसी आ रही कि अगर हम उनको कुरान मजीद की उन आयात से कंपेयर करके देखें तो हमें अल्लाह के कलाम की कुव्वत का, उसकी शौकत का, उसकी पेशन गोईयों का, उसकी हकीकत पर मबनी खबरों का अंदाजा होगा। हमें उसके कलाम रब्बानी होने और जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के उम्मी होने का पूरा यकीन होगा कि वाकईतन हुजूर ने तो ये फन किसी यूनिवर्सिटी में नहीं पढ़ा, फिर वो कैसे कह रहे हैं। यकीनन वो अल्लाह का कलाम है, अल्लाह ने जैसा इल्का किया वो उन्होंने सुना दिया, वरना वो किसी लेबोरेटरी में भी ले गए थे। उन्होंने कौन सफर पनडुब्बी का नहीं किया समंदर के अंदर, उन्होंने कोई सफर हवाई जहाज और रॉकेट का नहीं किया, मगर फिर देखो कुरान मजीद कैसे कैसे आसमान की मराहिल, तड़कने वाली बिजली और चमकने वाली बिजली और गिरने वाली जिंदगी और बादल को चलना और रोशनियों का फूटना, उनका गरजना, इसको हुजूर जिक्र कर रहे हैं। हुजूर कहाँ गए थे खाले वक्त, और समंदर के मूंगे मोती का तज़किरा, लूलू और किस किस का तज़किरा कुरान करता है, हुजूर कब पनडुब्बी में बैठे। अब जा रहे हैं लोग, ऐसी ऐसी पनडुब्बियां हैं कि जो जो सैयाह और विजिटर जाते हैं उनको उसमें बिठा के 300-300 फीट नीचे समंदर में ले जाते हैं, और वहां कैसी कैसी मखलूक है, क्या क्या है उसको दिखाते हैं, बार बोर्डर है क्या है, वहां से जो लोग आए हैं वो बताते हैं कि वहां मुस्तकिल ये दिखाया जाता समंदर के अंदर ले जाकर। तो जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने समंदर के तय और अंदर की चीजें, जबकि वो ना कभी पनडुब्बी में गए, ना उन्होंने समंदर के अंदर का सफर किया, ना अफलाक का सफर किया कि वो इस तहकीक में गए, वो नहीं किया। जो मेराजी सफर है वो तो बुराक का इतना तेज रफ्तारी का सफर कि उसमें ऊपर के मनाजिर की तो खूब ज्यारत की है, जन्नत की और दोजख की, और उसकी डिटेल्स भी जिक्र की, किन की रूहों को अजाब देते देखा और किसको खुशी में देखा। लेकिन जो दरमियानी फिजा के कैफियात है जो आज तहरीक के साथ आ रही हैं, कोई कह रहा है कि मरीख पे पानी के नमूने नजर आ रहे हैं, कोई कह रहा है कि चांद पे अब बिल्डिंगें बनेंगी और चांद पे सफर शुरू होगा, ये जो तहकीकात आ रहे हैं ये तो अब आ रहे हैं ना, वो कितनी कितने इशारात उसके कुरान और हदीस में मौजूद हैं। इस तरह की एक मेहनत की सख्त अब जरूरत है ताकि आज के अजहान को वो बातें अपील कर सके, आपका एड्रेस उनको अपील कर सके। ऐसे मुताले की जरूरत है, इस मुताले के लिए आपको ऑब्जेक्टिव मुताला करना पड़ेगा जो आपकी इन अंजुमनों के जरिए से, आपकी इन लजनात के जरिए से आपको फराहम किया जा रहा है। अल्हम्दुलिल्लाह बहुत अच्छा स्टाफ मौलाना गुलाम वस्तानवी साहब ने यहाँ जमा कर लिया है, बहुत अच्छे असातिज़ा और उनकी तख्लीकात छप रही हैं, आ रही हैं, और ये जो कुछ आप बोल रहे हैं ये तो जबान आपकी है, बोल वो ही रहे हैं, उन्हीं वो ही बोल रहे हैं, जबान आपकी इस्तेमाल हो रही, कलम आपका इस्तेमाल हो रहा है, उन्होंने जो सिखा दिया वो ही तो आप यहाँ खड़े होकर बोलते हैं, कारी साहब ने जो मश्क करा दी वो ही तो आप बोलते हैं। अगर वो टाप की मश्क कराते दार टाप भी बोलते मालूम है उन्होंने टाप की मश्क नहीं कराई। मैं मुझे जो वक्त दिया गया उसमें दो मिनट बढ़ गए हैं, जिसकी मैं माफी चाहता हूँ। मैं आपको आखिर में मुबारकबाद देता हूँ, सारी लजनात में शुरका को, चाहे वो यहाँ स्टेज पे आप आए हों या ना पाए हों, उन सबको भी मुबारकबाद, और जो इसमें शरीक हुए उनको भी, और जो अव्वल दुआम सोम आए उनको भी, जिन लोगों ने इनाम फराम किया उनको भी, जिन लोगों ने इन तलावा पर मेहनत की उनको भी, जामिया को भी, जामिया के जिम्मेदारों को भी, सबको मुबारकबाद देता हूँ, दुआ देता हूँ, और आपसे भी दुआ का मुतमन्नी हूँ। ये चंद बातें आप हजरात के हुक्म की तामील में मैंने अर्ज की। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।